यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। स्थानीय तह निर्वाचनका लागि 1,49,673 जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगद्वारा जानकारी। आज र भोलि उम्मेद्वारी विरूद्ध परेका उजुरी उप जाँचबुझ गर्ने कार्यतालिका मतपत्र जिल्ला जिल्लामा पुर्याउन शुरू। नेपालमा हालसम्म लक्षित जनसंख्याको 83.6% कोरोना भाइरस विरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क। तातो हावा लूबाट जोगिन सबैमा स्वास्थ्य मन्त्रालयको आग्रह। काठमाडौँको शिवपुरी निकुञ्जमा लागेको डडेलो नियन्त्रणमा आउन सकेन र संयुक्त राष्ट्रसंघका महासचिवद्वारा रूसलाई युद्ध विराम गर्न आग्रह।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा 1,49,673 जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले वैशाख 30 गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि छपाई भएका मतपत्र जिल्ला जिल्लामा पठाउन शुरू गरेको पनि जनाएको छ। भक्तपुर स्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट हिजो कर्णाली प्रदेशका 10 जिल्ला र सुदूरपश्चिम प्रदेशका 3 गरी 13 जिल्लामा मतपत्र पठाइएको आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभयो। हिजो डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामग्री पठाइएको छ। आज काठमाडौँबाट लामो दूरीमा पर्ने पूर्व र पश्चिमका गरी 9 जिल्लामा मतपत्र पठाइने सहसचिव श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मतपत्र ढुवानी कार्यतालिका अनुसार अब दैनिक रूपमा मतपत्र ढुवानी हुनेछ। यसैबीच निर्वाचन आयोगले आज र भोलि उम्मेद्वारी विरूद्ध परेका उजुरी उप जाँचबुझ गर्ने जनाएको छ। यसअघि हिजो देशभर 11 र 12 गते परेका उम्मेद्वारीमाथि विभिन्न उजुरी परेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्न भिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनु भएको छ। मनमोहन अधिकारीको 23 औं स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मनमोहन अधिकारीले अनेक दुःख कष्ट सहेर भए पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभयो। उहाँले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै एमाले पार्टी उत्साहका साथ निर्वाचनमा होमिएकाले आवेश र उत्तेजनामा नआउन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो। प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश बनाउने अभियानको एजेण्डा बोकेर एमाले अगाडि बढ़ेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो गृह जिल्ला चितौनका 5 दलीय गठबन्धनका नेताहरूसँग छलफल गर्नुभएको छ। नेपाली कंग्रेस र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सहित गठबन्धनका नेताहरूसँग अध्यक्ष प्रचण्डले निर्वाचन राजनीति बारे छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताउनु भएको छ। नेकपा एमाले सम्पर्क समन्वय कमिटिले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले नागरिकलाई राष्ट्रिय स्वाधीनताको विषय सबैभन्दा प्रिय भएको बताउनुभयो। भारत र चीन दुवै छिमेकी देशहरू नेपालसँग रेल लगायतका पूर्वाधारमा सहकार्य गर्न चाहेको पनि उहाँले बताउनुभयो। भारतले भारतीय रेल बीरगंज हुँदै काठमाडौँ र चीनले केरूङबाट काठमाडौँ हुँदै लुम्बिनीसम्म रेल यातायातको विस्तारमा चासो देखाएको महासचिव पोखरेलले बताउनुभयो। नेपाली कंग्रेसका प्रवक्ता एवं पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिका संयोजक डाक्टर प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिनुभएको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गर्नुभएको छ। कांग्रेसको केन्द्रीय कार्यालयमा हिजो निर्वाचन भिडियोको विमोचन कार्यक्रममा उहाँले देशमा निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा एमालेका अध्यक्ष ओलीले कांग्रेस र पार्टीको घोषणा पत्र प्रति दिनुभएको तल्लो स्तरको अभिव्यक्ति खेदजनक रहेको बताउनुभयो। प्रवक्ता डाक्टर महतले एमाले आचार संहिताको धज्जी उड़ाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गर्नुभयो। एमाले अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसको संकल्प पत्रप्रति नकारात्मक टिप्पणी गर्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङले अहिलेको आर्थिक संकट देखा पर्नुमा अघिल्लो सरकारका गलत नीति नै जिम्मेवार रहेको बताउनु भएको छ। संवाद डबलीले हिजो आयोजना गरेको कार्यक्रममा नेता गुरूङले अहिले देखा परेको अर्थतन्त्रको समस्या रातारात नभएर विगतका सरकारका नीतिका कारण भएको बताउनुभयो। सरकारको निर्णयप्रति पार्टीको समर्थन रहेको पनि नेता गुरूङले उल्लेख गर्नुभयो। नेपाली कंग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाको नगर प्रमुखको उम्मेद्वार सिर्जना सिंहले काठमाण्डुलाई सुशासन दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताउनु भएको छ। नेपाल महिला संघ काठमाण्डु जिल्ला कार्य समितिले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले 25 वर्षदेखि लथालिंग अवस्थामा रहेको काठमाण्डु महानगरपालिकालाई सुव्यवस्थित गर्नका लागि आफूले नगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसकै केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउवाले नेपालको मुटु काठमाण्डुमा महिलाले नगर प्रमुखको उम्मेद्वार पाउनु खुशीको विषय भएको बताउनुभयो। सड़क विभाग मिलिनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति एमसीसी नेपाल तथा मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका प्रतिनिधिले हिजो एक समारोहबीच सड़क विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ। सड़कको गुणस्तरलाई दिगो बनाउन र दीर्घकालीन मरमत सम्बन्धी आवश्यकता सम्बोधन गर्न एमसीए नेपालले लिएको पहलमा सड़क विभाग एक प्रमुख साझेदार हो। एमसीए नेपालद्वारा गरिएको ती प्रयोगशालाको निर्माण तथा उपकरणको जडान एमसीसी नेपाल कम्प्याक्टको अनुदानमा सम्पन्न महत्वपूर्ण कोषेढुङ्गाका रूपमा रहेको छ। सड़क विभागका महानिर्देशक शिवहरि सापकोटा यूरोप एशिया प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स तथा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ती प्रयोगशालाहरूको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। एमसीए नेपालले सड़क विभागलाई सड़क मरमत आयोजना अन्तर्गत करिब 44,53,00,000 रूपियाँ बराबरको प्राविधिक सहयोग उपलब्ध गराउनेछ। सो सहयोग सड़क विभागका लागि प्राविधिक सहयोग, यातायात तथा सड़कको भार वहन क्षमता मापनका लागि विभागको सूचना प्रविधि इकाईको सबलीकरण र सड़क मरमत सम्बन्धी नयाँ प्रविधि तथा उन्नत आयोजना व्यवस्थापन सम्बन्धी प्रशिक्षण सञ्चालनमा परिचालन गरिने बताइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। काठमाण्डुको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डडेलो गैराती अबेरसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पञ्चकन्या सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि निकुञ्ज नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको अग्नि नियन्त्रक टोली परिचालन भएका छन्। आगो नियन्त्रणका लागि हेलिकप्टर समेत परिचालन गरिएको छ। आगो कसरी फैलियो खुल्न सकेको छैन। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले चिकित्सा विज्ञानको पढ़ाईलाई व्यवस्थित र स्तरीय बनाउने विषयमा सरकारवालासँग छलफल गर्नुभएको छ। मन्त्री पौडेलले मन्त्रालयमा हिजो चिकित्सा शिक्षा आयोग, त्रिवि शिक्षण अस्पताल, काठमाण्डु विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय लगायतका पदाधिकारीसँगको छलफलमा चिकित्सा विज्ञानको पढ़ाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल गर्नुभएको हो। मेडिकल शिक्षा आर्जनका लागि वर्षेनी 98 अर्ब रकम देश बाहिर गइरहेको बताउनुहुँदै मन्त्री पौडेलले देशमा पढ़ने व्यवस्था मिलाएमा शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा जोड़ दिनुभयो। छलफलमा सहभागी पदाधिकारीहरूले मेडिकल क्षेत्रमा बजेट कम हुँदा धेरै समस्या आएको बताउँदै बजेट बढ़ाउन मन्त्री पौडेललाई आग्रह गर्नुभएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएको थियो। यसैबीच श्रम मन्त्री श्रेष्ठ नेतृत्वको टोली आज मलेसिया जाने भएको छ। मलेसियाका मानव संसाधन मन्त्री सर्वनन मुरुगनको निमन्त्रणामा उहाँ 4 दिने मलेसिया भ्रमणमा जान लाग्नु भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा लूबाट जोगिन सबैमा आग्रह गरेको छ। गर्मी आम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लूबाट बस्न दिउँसो घरबाट ननिस्कन आग्रह समेत गरेको छ। बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको छोप्ने वा छाता ओढ़ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढ़ी भएको झोल पदार्थ बढ़ी नपिउने, चिया कफी सोडा जस्ता पेय पदार्थ नपिउने भनिएको छ। तातो हावाका कारण श्वास प्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना निस्कने, टाउको अत्याधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम 104 डिग्री फरेनहाइट भन्दा बढ़ी हुनका साथै छाला सुक्खा रातो र तातो हुने चिकित्सकहरूले बताएका छन्। नेपालमा हालसम्म लक्षित जनसंख्याको 83.6% कोरोना विरूद्धको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। लक्षित जनसंख्या 12 वर्षदेखि माथिका 95.2% कोरोना विरूद्धको एक मात्रा र 83.6% पूर्ण मात्रा खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। हिजो 86,136 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। त्यस्तै देशभर हिजो थप 10 जनामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ। 5,226 नमूनाको परीक्षण गर्दा 10 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। त्यस्तै 18 जना कोरोना संक्रमण मुक्त भएका छन् हिजो भने देशभर 261 जना कोरोनाका सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्ते पात्रोलाई कार्यविधि बनाएर कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने भएको छ। समितिको गठन आदेश अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्ते पात्रोलाई कार्यवाही गर्न कार्यविधि बनाउन लागि हो। कार्यविधि मस्यौदा गर्ने सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग पनि छलफल गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो। समितिसँग अनुमति लिएर हालसम्म 14 पात्रो र 895 भित्ते पात्रो प्रकाशन भएका छन्। अध्यागमन विभागले शंकास्पद अवस्थाका 22 चिनिया नागरिकमाथि अनुसन्धान थालेको छ। व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशंकामा उनीहरूमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिनुभयो। 21 जनाको व्यापारिक भिसा रहेको फेला परेको र 1 जना भने भिसा सकिएको पाइएको अध्यागमन अधिकृत थापाले बताउनुभयो। अधिकृत थापाका अनुसार केही दिन अघि नियन्त्रणमा लिएका उनीहरूलाई आवश्यक पर्दा उपस्थित हुने गरी छोड़िएको र अनुसन्धान भने जारी रहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुमा कार्यरत वन अधिकृत भरतबहादुर बुढा थापा, सब इन्जिनियर गोर सिंह बडुवाल तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष सहित 6 जना विरूद्ध आरोप पत्र दायर गरेको छ। मुगुको सोरू गाउँपालिका वडा नम्बर 1 जबलधारा स्थित कासदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको समेत बढ़ी मूल्यांकन गरी झुटा बिल बनाई योजनाको विनियोजित रकम पूरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरी फिल्डमा कार्य नगरी 8,87,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा वन अधिकृत बुड थापा, सब इन्जिनियर बडुवाल, सब ओभरसियर रविन्द्र साई, उपभोक्ता समितिका अध्यक्ष वास्तोला साई, सचिव विशु नेपाली र कोषाध्यक्ष हरि बहादुर साई विरूद्ध हिजो विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। स्थानीय तह निर्वाचनका लागि मध्य प्रदेशका 136 स्थानीय तहमा उत्साहजनक रूपमा उम्मेद्वारी दर्ता भएसँगै उम्मेद्वारहरू चुनावको प्रचार प्रसारमा लागेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
निर्वाचन आयोगले उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशित गरेर वैशाख 17 गते चुनाव चिन्ह प्रदान गर्ने भए पनि उम्मेद्वारहरूले प्रचार प्रसार गर्न थालेका छन्। मध्य प्रदेशमा रहेको 136 पालिकामा उम्मेद्वारी दर्ता मनोनयन उत्साहजनक रूपमा सम्पन्न भएको छ। उम्मेद्वारी दर्तासँगै शुरू भएको प्रचार प्रसारपछि शान्ति सुरक्षाको चुनौती थपिँदै गएको छ। धनुषामा निर्वाचनको तयारी तथा शान्ति सुरक्षाका विषयमा धनुषाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेल:
निर्वाचनको तयारी हाम्रो उच्च स्तरको तयारी भएर 18 पालिकामा निर्वाचन सम्बन्धी कार्यक्रम प्रकाशित भएर मनोनयन पत्र दाखिला गर्ने काम पनि सम्पन्न भइसकेको छ। सुरक्षाको सन्दर्भमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय बलको समन्वयमा संवेदनशीलताको आधारमा सुरक्षाको प्रस्तावहरू दिइरहेको छ।
मधेस प्रदेशको नेपाल भारतको सीमासँग जोडिएका 150 मतदान केन्द्र अति संवेदनशील रहेको छ। प्रदेशभरिको शान्ति सुरक्षाको समन्वय गर्दै आएको मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसाउद आलम खान,
शान्ति सुरक्षालाई चुनावको उचमा विशेष प्राथमिकतामा राखेका छौँ। मधेस प्रदेशको 8 जिल्ला चाहिँ भारतको सिमानासँग जोडिएको हुनाले चाहिँ यसमा हरेक किसिमको सुरक्षा व्यवस्था, जस्तै मतदान केन्द्रको, मतदान स्थलको, मतदाताको, त्यसपछि आउने जाने बाटोदेखि लिएर छिमेकी राष्ट्रसँग पनि समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएका छौँ।
मधेस प्रदेशमा 2163 मतदान स्थलमा 4189 मतदान केन्द्र रहेको छ। भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरेर 37,350 प्रहरी परिचालन गर्न लागेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
उम्मेद्वारहरूको मनोनयन दर्ता भएसँगै पर्वतमा चुनावी चहल पहल शुरू भएको छ भन्छन् पर्वतबाट रोशन तिवारी।
पर्वतका 7 स्थानीय तह र 61 नयाँ जनप्रतिनिधि छानिँदैछन्। नागरिकहरू अर्को 5 वर्षे कार्यकालका लागि जनप्रतिनिधि छान्ने मौका हुँदा उत्साहित छन्। कुस्मा नगरपालिका 7 सन्तोषी गिरी र जलदलाका रामकृष्ण शर्मा,
चुनावको एकदम रमक छ हाम्रो गाउँ घरमा, जसले देशको विकास गर्छ त्यस्ता मान्छेलाई भोट दिने भनेर हामी त लागि पर्यो।
अब आउने प्रतिनिधिहरू नयाँ जोश जाँगरका साथ हाम्रो भावना बुझेर जसले काम गर्न सक्छ उसलाई चाहिँ सबैले हामीले भोट दिने।
पर्वतमा 74 मतदान स्थल र 147 मतदान केन्द्र तय गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र सबै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले व्यवस्थापनको तयारी तीव्र पारेका छन्। निर्वाचनको तयारी धमाधम अघि बढ़ाएको जिल्ला निर्वाचन अधिकारी लच्छु शर्माले जानकारी दिनुभयो।
यस जिल्लामा कायम भएका 74 मतदान स्थलका 147 मतदान केन्द्रहरू तय भएका छन्। त्यसको लागि आवश्यक पर्ने मतदान सामग्रीहरूको तयारी हामीहरूले गरिरहेका छौँ। केन्द्रबाट निर्वाचन सामग्रीहरू प्राप्त गर्ने र जिल्ला स्तरमा व्यवस्थापन गर्नुपर्ने सामग्रीहरू व्यवस्थापन गरिरहेका छौँ।
122,050 जनाले वैशाख 30 हुने निर्वाचनमा मतदान गर्नेछन्। जिल्लामा 20 राजनीतिक दल निर्वाचनमा भाग लिन दर्ता भएका छन्। त्यसबाहेक स्वतन्त्र उम्मेद्वार पनि मत बटुल्ने कोशिशमा छन्। पर्वतमा 35 मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले संवेदनशील केन्द्रका रूपमा राखिएको छ। जिल्लामा सहज निर्वाचनका लागि शान्ति सुरक्षालाई मजबूत बनाइने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो।
शान्ति सुरक्षा अमन कायमको लागि हामी चाहिँ एकदमै निगरानीमा छौँ। 74 मतदान स्थल मध्ये 147 मतदान केन्द्रहरू छन् र त्यसमा 35 मतदान केन्द्रहरू अति संवेदनशील छन् र अति संवेदनशीललाई चाहिँ हामी अझ बढी सुरक्षा निगरानी चाहिँ हामीले राखेका छौँ।
2074 सालको निर्वाचनमा 79,243 जनाले मतदान गरेका थिए भने अहिले 22,807 थपिएर 122,050 जना पुगेका छन्। नयाँ मतदाता रिझाउन सक्नेले निर्वाचन आफ्नो पोल्टामा पार्ने चर्चा सुनिन्छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
अब के अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमा युद्धविराम गर्न रूससँग आग्रह गर्नुभएको छ। उहाँले रूसी विदेश मन्त्री सार्नेई लाभ्रोभसँग खुलस्त वार्ता भएको र आफू शान्तिदूतका रूपमा भएको शान्ति रूपमा जाने पनि बताउनुभयो। यसअघि रूसी विदेश मन्त्री लाभ्रोभले तेस्रो विश्वयुद्ध शुरू हुन सक्ने चेतावनी दिनुभएको थियो। रूसी चेतावनीबारे प्रतिक्रिया जनाउँदै युक्रेनका विदेश मन्त्री दिमित्री कुलेबाले युक्रेनप्रतिको विश्व सद्भाव देखेर रूस त्रसित भएको बताउनुभयो। रूसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण जारी नै राखेको छ। जर्मनीले दोस्रो विश्वयुद्धपछि बनाएको युद्ध नीति परिवर्तन गर्दै युक्रेनलाई 50 अत्याधुनिक ट्याङ्क प्रदान गर्ने भएको छ। जर्मनीको एक सैन्य विमानस्थलमा अमेरिका लगायतका नेटो राष्ट्रसंघको छलफलमा जर्मनीले उक्त घोषणा गरेको हो। अब आर्थिक समाचार।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनाहरूबाट नियमित रोयल्टी संकलन नभएको भन्दै त्यसको संकलनको सुनिश्चितता गर्न नेपाल सरकारलाई सिफारिश गरेको छ। आगामी आर्थिक वर्ष 2079-80 का लागि आयोगले सरकारलाई प्राकृतिक स्रोतको रोयल्टीका सम्बन्धमा सिफारिश गर्दै त्यस्तो सुझाव दिएको हो। आयोगले अधिकांश निजी क्षेत्रबाट सञ्चालित जलविद्युत केन्द्रबाट आर्थिक वर्ष अनुसार रोयल्टी संकलन हुनुपर्नेमा त्यो रोयल्टी नियमित रूपमा संघीय अविभाज्य कोषमा जम्मा नभएको उल्लेख गरेको छ। त्यस्तो कार्यले तथ्याङ्क विश्लेषण तथा प्रभावित क्षेत्रलाई रोयल्टी बाँडफाँड गर्न नसकिएको वित्त आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ, जसले गर्दा तीनवटै सरकारलाई वार्षिक बजेट अनुमान गर्न समेत कठिन भएको छ। आयोगले विद्युत उत्पादन गर्ने कम्पनीले नियमित रूपमा रोयल्टी जम्मा गर्नुपर्ने र सो नगरेमा नेपाल विद्युत प्राधिकरणबाट हुने विद्युत खरिद बापत भुक्तानी गरिने रकमबाट रोयल्टी रकम कट्टा गरी सोझै संघीय विभाज्य कोषमा जम्मा हुने व्यवस्था मिलाई त्यसको प्रभावकारी कार्यान्वयन गर्न सिफारिश गरेको वित्त आयोगले जनाएको छ। आगामी आर्थिक वर्षका लागि आयोगले हिमाल वन खानी तथा जलविद्युत आयोजनाहरूबाट प्रभावित प्रदेश स्थानीय तह र उनीहरूले पाउने रोयल्टीको हिस्सा निर्धारण गरी सरकारलाई सुझाव दिएको हो। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई कर सम्बन्धमा सुझाव दिने उद्देश्यले महासंघ अन्तर्गतका विभिन्न वस्तुगत संघहरूसँग सुझाव लिएको छ। नेपाल सरकारद्वारा गठित राजस्व परामर्श समितिको नेतृत्व संघ महासंघको सचिवालय टेकुमा भएको छलफलमा विभिन्न वस्तुगत संघहरूले करको दर नबढ़ाई दायरा बढ़ाउनु पर्ने, कर प्रशासनलाई सहज छिटो छरिटो र प्रविधियुक्त बनाउनु पर्ने सुझाव दिनुभयो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले देशमा उत्पादनमूलक उद्योगहरूको प्रवर्धनका लागि उद्योग प्रवर्धन केन्द्र स्थापना गर्नुपर्ने र करको बहुदर कायम गर्न आवश्यक प्रक्रिया अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। कार्यक्रममा कर विज्ञ डाक्टर रूप खड्काले नेपालमा लागू भएको भ्याट र अन्य मुलुकहरूमा लागू भएको जीएसटी एउटै भएको भन्दै नेपालले निकासी गर्ने वस्तुहरूमा मूल्य अभिवृद्धि कर भ्याट लागू गरेको खण्डमा निकासी प्रवर्धन गर्न सजिलो हुने बताउनुभयो। उहाँले नेपालका व्यापारीले भने जस्तो करको बहुदर कायम हुने हो भने व्यापार व्यवसाय गर्न लागत महँगो भई अप्ठ्यारो पर्ने समेत स्पष्ट पार्नुभयो। मर्सेन्दी कोरिडोर 220 केवी प्रसारण लाइन आयोजना अन्तर्गतका चारवटा सब स्टेशनहरूको निर्माण कार्य तीव्रताका साथ भइरहेको छ। आयोजना अन्तर्गत चितवनको नयाँ भरतपुर, लम्जुङको उदिपुर तथा खुदी र मनाङको धारापानीमा 220 केवीका सब स्टेशनहरू निर्माण भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौँको भिरकुटी मण्डपमा यही वैशाख 15 जेठ 8 गतेसम्म जुत्ता चप्पल व्यापार प्रवर्धन मेला आयोजना हुने भएको छ। स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न जुत्ता चप्पलको आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढ़ाउन मेलाको आयोजना गरिएको आयोजकहरूले बताएका छन्।
राष्ट्रिय खेलाड़ी कल्याणकारी कोषले विभिन्न खेलका खेलाड़ीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। कोषले मंगलबार 6 खेलाड़ीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो। आर्थिक सहयोग पाउनेमा भलिबल खेलाड़ीकी रिया कुंवर, आईटीएफ तेक्वान्दोका दीपक गौतम, कराँतेकी कोपिला विष्ट, ब्याडमिन्टनकी सीमा राजवंशी, कराँतेका विष्णु नेपाली र एथलेटिक्सका जित बहादुर केसी छन्। घुँडाको चोटको उपचार गराइरहेकी रियालाई 63,929 रुपियाँ, सोल्जर चोट बोकेका दीपकलाई 87,914 रुपियाँ र घुँडाको चोट बोकेकी कोपिलालाई 75,000 रुपियाँ सहयोग प्रदान गरिएको हो। त्यस्तै घुँडाकै चोट बोकेकी सीमालाई 80,000 रुपियाँ, पक्षघात भएका विष्णुलाई 1,25,000 र हातको चोट बोकेका जित बहादुरलाई 1,25,000 रुपियाँ सहयोग प्रदान गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङले रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो। नेपाल क्रिकेट संघ क्यानले नेपाल टी20 क्रिकेट लिग आयोजना गर्ने भएको छ। क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै टी20 आयोजना घोषणा गरेको छ। टी20 आयोजना गर्न क्यानले 2 अगाडि नै राष्ट्रिय खेलकुद परिषद राखेपबाट अनुमति पाएको थियो। भारतीय कम्पनी 73 स्पोर्ट नेपाल टी20 लिगको रणनीतिक र कमर्सियल साझेदारीको रूपमा रहनेछ। क्यानले नेपाल टी20 आयोजना गर्न यसअघि नै 73 स्पोर्टसँग 8 वर्षको लागि 33 करोड़को सम्झौता गरेको छ। 73 स्पोर्टसँग सम्झौता 10 वर्ष भए पनि 2 वर्ष घटाउँदै 8 वर्षमा छारेको हो। क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार नेपाल प्रिमियर लिग अन्य कसैले दर्ता गराएको हुँदा नेपाल टी20को नामबाट आयोजना गर्न लागि हो। प्रतियोगिता सेप्टेम्बरमा गर्ने तयारी गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी20ले क्रिकेट विकासको सँगै अन्तर्राष्ट्रिय प्रदर्शनमा सुधार आउने बताउनु भयो।
अझै बम अब मौसम। आज प्रदेश एक गण्डकी र बागमती प्रदेशमा आंशिक बदली रही प्रदेश एक मधेस बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 73%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 32 देखि 34 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:28 भयो भने सूर्यास्त भरे साँझ 6:35 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। स्थानीय तह निर्वाचनका लागि 149,673 जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगद्वारा जानकारी। आज र भोलि उम्मेद्वारी विरूद्ध परेका उजुरी उपर जाँचबुझ गर्ने कार्यतालिका मतपत्र जिल्ला जिल्लामा पुर्याउन शुरू। नेपालमा हालसम्म लक्षित जनसंख्याको 83.6% कोरोना भाइरस विरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क। तातो हावा लूबाट जोगिन सबैमा मन्त्रालयको आग्रह। काठमाडौँको शिवपुरी निकुञ्जमा लागेको डडेलो नियन्त्रणमा आउन सकेन र संयुक्त राष्ट्रसंघका महासचिवद्वारा रूसलाई युद्ध विराम गर्न आग्रह। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।